यो आकाशवाणी हो। समाचार आरती ठकुरीबाट सुन्नुहोस्। पहिले मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा देशका मानिसहरूसित साइबर सुरक्षा साथै डिजिटल अरेस्टका घटनाहरूदेखि सतर्क रहने आह्वान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको टिएमसी सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै 2026 विधानसभा चुनावमा ममता सरकारलाई उखेलेर फाल्ने आह्वान राज्यका मानिसहरूसित गर्नुभयो। देशभरि आजदेखि सतर्कता सचेतना सप्ताह सुरु हुँदैछ। इरानले इजरायललाई गरेको हालको हमलाको जवाफ दिने विचार गरिरहेको बताएको छ। जापानमा भएको आम चुनावमा सत्तारूढ गठबन्धन पराजित भएको छ र फिलिपिन्समा आएको समुद्री तुफानी ट्रामेले गर्दा मर्नेहरूको संख्या 90 पुगेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नो मन की बात कार्यक्रममा देशवासीहरूलाई डिजिटल फ्रडहरूदेखि सचेत गराउनुभयो। उहाँले भन्नुभयो, कतिपय फ्रड गर्नेहरूले स्वयंलाई सीबीआई, एनआईए, ईडी, आयकर विभाग, पुलिसको अधिकारी बताउँदै मानिसहरूलाई ठग्ने काम गरिरहेका छन्। मानिसहरू यस्ता ठगहरूदेखि सचेत रहनु पर्नेछ।
डिजिटल एलएचजेसी कोई व्यवस्था कानून में नहीं है। ये सिर्फ फ्रॉड है, फरेब है, झूठ है, बदमाशों का गिरोह है।
भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री अमित शाहले हिजो कोलकाताको सल्ट लेक सिटी स्थित पूर्वी क्षेत्रीय सांस्कृतिक केन्द्र इजेडसिसीमा पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै भाजपाका कार्यकर्ताहरू र नेताहरूसित पार्टीको सदस्यता बढाउने अपील गर्नुभयो। उहाँले पश्चिम बंगालका लागि 1 करोड सदस्य बनाउने लक्ष्य निर्धारित गर्नुभयो। अमित शाहले 2026 विधानसभा चुनावमा पश्चिम बंगालको टिएमसी सरकारलाई हटाउने आह्वान पनि मानिसहरूसित गर्नुभयो। उहाँले अझ भन्नुभयो, यदि भाजपाले चुनावमा जित हासिल गर्छ भने बंगलादेश सीमा हुँदै राज्यमा र देशमा हुने अवैध घुसपैठ अनि राज्यमा व्याप्त भ्रष्टाचारलाई समाप्त गरिनेछ।
नौकरी देने में भी भ्रष्टाचार, मनरेगा में भी भ्रष्टाचार, अनाज बांटने में भ्रष्टाचार, स्वास्थ्य की सेवाओं में भी भ्रष्टाचार, कट मनी का जो बोलबाला बंगाल में हुआ है को समाप्त करने का एकमात्र रास्ता है बंगाल में 26 में भारतीय जनता पार्टी की सरकार बनाना।
श्री शाहले थप भन्नुभयो, संयुक्त प्रगतिशील गठबन्धन यूपीए सरकारको बेला पश्चिम बंगाल सरकारलाई मनरेगा योजना बमोजिम केवल 15,000 करोड रुपियाँ प्रदान गरिएको थियो। तर प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकारले राज्यलाई यस योजना बमोजिम अहिलेसम्म 54,000 करोड रुपियाँ प्रदान गरिसकेको छ। श्री शाहले भाजपा 2026 राज्यको विधानसभा चुनाव जितेको खण्डमा आयुष्मान भारत सहित केन्द्रको कैयौं योजनाहरूलाई पश्चिम बंगालमा लागू गरिने भन्नुभयो। सार्वजनिक जीवनमा इमान्दारीता प्रवर्धन गर्न र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले आजदेखि देशभर सतर्कता सचेतना सप्ताह 2024 मनाइँदैछ। सप्ताहको नारा राष्ट्रको समृद्धिका लागि इमान्दारीताको संस्कृति रहेको छ। सुशासन र सार्वजनिक प्रशासनमा नैतिकता र पारदर्शिताको आवश्यकताबारे थप संवेदनशीलता सिर्जना गर्न यो मनाइन्छ। मन्त्रालय, विभाग, सार्वजनिक संस्थान, ब्याङ्क तथा अन्य संस्थाका निजामती कर्मचारीले शपथ ग्रहण गरेपछि सप्ताह मनाइनेछ। भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन सप्ताहभर विभिन्न कार्यक्रम गरिनेछ। राष्ट्रपति भवन, संसद, इन्डिया गेट र अन्य सरकारी कार्यालयहरूमा डिस्लेक्सियाबारे चेतना फैलाउन रातो बत्ती बालिएको छ। हरेक वर्ष अक्टोबरलाई अन्तर्राष्ट्रिय डिस्लेक्सिया जागरूकता महिनाको रूपमा मनाइन्छ। यस अभियानको उद्देश्य रोगबारे चेतना अभिवृद्धि गर्ने, रोगप्रतिको नकारात्मकता घटाउने र भेदभाव अन्त्य गर्ने हो। समावेशीकरणको सन्देशलाई प्रवर्धन गर्न विजय चोकदेखि इन्डिया गेटसम्म वक फर डिस्लेक्सिया पनि आयोजना गरिएको थियो। केन्द्र शासित प्रदेश जम्मू अनि कश्मीर उपत्यकाको उत्तर कश्मीरको हन्दवारामा पुलिसले एक आतंकवादी सहयोगीलाई पक्राउ गरेर हतियार र गोला बारूद बरामद गरेको छ। एक विशेष सूचनाको आधारमा जम्मू अनि कश्मीर पुलिसले सेनाको 22 राष्ट्रिय राइफल्स अनि सीआरपीएफको 92 बीएसँग मिलेर नाकाबन्दी लगाएर आतंकवादीको सहयोगीलाई पक्राउ गर्यो। खोजीका क्रममा उनको साथबाट 1 थान पिस्तोल, 2 थान म्यागजिन, 12 राउन्ड र 1 मोबाइल फोन लगायतका हात हतियार बरामद भएको छ। उनी विरुद्ध हन्डवारा पुलिस स्टेशनमा कानूनको सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ। भारतको सांस्कृतिक विविधतालाई लिएर साउदी अरबमा भारतीय दूतावासले एउटा भव्य प्रवासी परिचय उत्सव पालन गर्यो, जसमा भारतीय समुदायको सफलतापूर्वक एकजुटता प्रदर्शित गरियो। स्थानीय भारतीय संगठन तथा विदेश मन्त्रालयको प्रवासी सहभागिता प्रभागको संयुक्त तत्वावधानमा आयोजित यस उत्सवमा प्रस्तुत विविध सांस्कृतिक कार्यक्रमहरूमा भारतका 14 राज्यका झण्डै 450 भन्दा बढी कलाकारहरूले सहभागिता जनाए। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। इरानले इजरायलको हवाई हमलाको जवाफ दिने बारे विचार गरिरहेको जनाएको छ। इरानले आज संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक बोलाएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानले युद्ध नचाहेको तर इजरायली आक्रमणको उचित जवाफ दिने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकाले मध्य पूर्वका प्रमुख सैन्य शक्तिहरू बीचको प्रतिकारात्मक आक्रमणको चक्रले ठूलो मात्रामा क्षेत्रीय युद्ध निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेको छ। इजरायली आक्रमण लगतै इरानले यसलाई महत्व नदिँदै आक्रमणले सीमित क्षति पुर्याएको बताएको छ। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजो एक भाषणमा भन्नुभयो, वायुसेनाले इरानमा आक्रमण गरेको र इरानको रक्षा क्षमता अनि क्षेप्यास्त्र उत्पादन गर्ने क्षमतालाई प्रहार गरेको छ। जापानको सत्तारूढ गठबन्धनले हिजो राष्ट्रिय चुनावमा पराजय भएपछि संसदमा आफ्नो बहुमत गुमाएको छ, जसले अर्को सरकार र विश्वको चौथो ठूलो अर्थतन्त्रको गठनमा अनिश्चितता बढाएको छ। 465 सिटमध्ये 20 बाहेक सबै सिट जित्नका लागि प्रधानमन्त्री सिगेरु इसिबाको लिबरल डेमोक्रेटिक पार्टी, जसले जापानमा युद्धपछिको लगभग सम्पूर्ण इतिहासमा शासन गरेको छ, र गठबन्धन साझेदार कोमेटोले संसदको तल्लो सदनमा 209 सिट जितेका छन्। सार्वजनिक प्रसारणकर्ता एनएचके बताएको छ कि यो गठबन्धनको लागि सबैभन्दा खराब चुनावी परिणाम हो, जसले गत पटक 289 भन्दा कम सिट जितेको थियो। यसअघि 2009 पनि गठबन्धनले केही समयको लागि सत्ता गुमाउनु परेको थियो। प्रधानमन्त्री इसिबाले टिभी टोकियोलाई भन्नुभयो, यो चुनाव हाम्रा लागि धेरै कठिन भएको छ। यसपटकको चुनावमा सबैभन्दा ठूलो विजयी मुख्य विपक्षी कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापान सिडिपिजे बनेको छ, जसले 143 सिट जितेको थियो। अमेरिकाको पूर्व राष्ट्रपतिकी पत्नी मिसेल ओबामा हिजो उपराष्ट्रपति कमला हेरिसको साथमा मिसिगनमा एक चुनावी सभामा सामेल भइन्। मिसेल ओबामाले देशमा राष्ट्रपति चुनावमा कमला हेरिसलाई समर्थन दिएकी छन्। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित कडा मुकाबला हुने सम्भावनाबीच कमला हेरिसको यस चुनावी अभियानको लक्ष्य मतदाताहरूलाई, विशेष गरी ओबामाको पकड भएका उपनगरीय क्षेत्रहरूका मानिसहरूलाई पार्टीको पक्षमा एकजुट गर्नु रहेको छ। आकाशवाणीको समाचार सेवा प्रभाग आफ्नो द्विभाषीय साप्ताहिक कार्यक्रम पब्लिक स्पिकमा आज राति 9:30 डेङ्गुको कारण लक्षण र बचाउबारे परिचर्चा प्रसारित गर्नेछ। यस परिचर्चामा दिल्लीको लेडी हार्डिङ मेडिकल कलेजका मेडिसिन विभागका प्रोफेसर डाक्टर अनुपम प्रकाश उपस्थित रहनेछन्। यस कार्यक्रममा श्रोताहरूले डेङ्गु रोगबारे विशेषज्ञहरूसित प्रश्न सोध्न सक्नेछन्। कार्यक्रमको बेला श्रोताहरूले टेलिफोन नम्बर 011-234-2105 र 011-233-1444 फोन गरी विशेषज्ञहरूसित प्रश्न सोध्न सक्नेछन्। यस उपरान्त वाट्सएप नम्बर 9289-09-4044 पनि प्रश्न पठाउन सक्नेछन्। हेसट्याग आक्स एआईआरको सामाजिक सञ्जाल ह्यान्डल एक्समा पनि प्रश्न पोस्ट गर्न सक्नेछन्। फिलिपिन्समा आएको समुद्री तुफान ट्रामीले गर्दा मर्नेहरूको संख्या बढेर 90 पुगेको छ। यस तुफानले गर्दा देशका कैयन भागहरूमा भीषण बाढी आएको छ अनि कैयन ठाउँहरूमा पहिरो गएको छ। त्यहाँका आपदा प्रबन्धन अधिकारीहरू अनुसार अझै पनि 36 बेपत्ता छन्। त्यहाँका राष्ट्रिय आपदा जोखिम न्यूनीकरण र प्रबन्धन परिषद NDRRMCले भनेको छ, बेपत्ता रहेका मानिसहरूको खोजी जारी छ। फिलिपिन्स तटरक्षक बलले दिएको खबर अनुसार 8,000 भन्दा बढी मानिसहरू बन्दरगाहहरूमा फँसेका छन्। बङ्गलादेशमा हिजो एक दिनमा डेङ्गुले गर्दा थप 7 ज्यान गएको छ। यसका साथै यो सिजनमा देशमा डेङ्गुले गर्दा मर्नेहरूको संख्या बढेर 277 पुगेको छ। टोकियोमा हिजो खेलिएको जापान प्यारा ब्याडमिन्टन अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भारतका सुकान्त कदमले पुरुष सिङ्गल्समा स्वर्ण पदक जितेका छन्। कदमले दिनेश राजैयाका साथ पुरुष डबल्समा पनि रजत पदक हासिल गरेका छन्। अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा देशका मानिसहरूसित साइबर सुरक्षा साथै डिजिटल अरिष्टका घटनाहरूदेखि सतर्क रहने आह्वान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बङ्गालको टिएमसी सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै 2026 विधानसभा चुनावमा ममता सरकारलाई उखेलेर फाल्ने आह्वान राज्यका मानिसहरूसित गर्नुभयो। देशभरि आजदेखि सतर्कता सचेतना सप्ताह सुरु हुँदैछ। इरानले इजरायललाई गरेको हालको हमलाको जवाफ दिने विचार गरिरहेको बताएको छ। जापानमा भएको आम चुनावमा सत्तारूढ गठबन्धन पराजित भएको छ र फिलिपिन्समा आएको समुद्री तुफानी ट्रामीले गर्दा मर्नेहरूको संख्या 90 पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।